قصير. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين بارئ الخلائق أجمعين، والصلاة والسلام والتحية والإكرام على النبي الأمي المكي المدني القرشي الهاشمي الذي سمي في السماء بأحمد وفي الأرض بأبي القاسم محمد.
اللهم صل على محمد وعلى محمد
وعلى آل بيته الطيبين الطاهرين المعصومين المظلومين، سيما بقية الله الأعظم روحي وأرواح العالمين لتراب مقدمه الفداء، واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الحسين عليه السلام: إنما خرجت لطلب الإصلاح في أمة جدي، أريد أن آمر بالمعروف وأنهى عن المنكر وأسير بسيرة جدي وأبي علي بن أبي طالب. صلوات
محمد.
عزیزان گرامی، یہ فرصتیں اور یہ لمحات تیزی سے گزرتے جاتے ہیں، ایسا لگتا ہے کہ ابھی ہم نے ماہ محرم کا آغاز کیا تھا، دیکھتے دیکھتے 5 دن گزر گئے ہیں. وقت گزر جاتا ہے، جو انسان وقت سے فائدہ اٹھاتا ہے وہی انسان کامیاب ہوتا ہے، جو عزاداری مناتا ہے اس کا بھی وقت گزر جاتا ہے، جو کسی اور کام میں مصروف ہو جاتا ہے اس کا بھی وقت گزر جاتا ہے، مگر فائدے میں وہی ہوگا جو حسین سے منسلک رہے گا. میں ایک بہت بہترین حدیث، جو آج کی مجلس کا مولا کی جانب سے ہم سب کے لیے تحفہ ہے، اس سے میں آغاز کروں گا. مولا فرماتے ہیں، مولا امام حسین علیہ السلام فرماتے ہیں: کہ اگر تمہارے پاس کوئی حاجت لے کر آئے، اس کو اللہ کی بہت بڑی نعمت سمجھو. ان حوائج الناس الیکم من نعم اللہ علیکم. لوگوں کا حاجتوں کو لے کر تمہارے پاس آنا اللہ کی بہت بڑی نعمتوں میں سے ایک ہے، اور اس کی حاجت روائی کر کے اپنی نعمت کو باقی رکھنا، اور اگر حاجت روائی نہ کرو گے تو وہی نعمت فتصیر النقم، نقمت میں بدل جائے گی، وہ فرصت ہاتھ سے نکل جائے گی، وہ غنیمت کا موقع ہاتھ سے نکل جائے گا. عین ممکن تھا کہ ہم اپنی حاجتوں کو لے کر دوسروں کے دروازے پہ جا سکتے تھے، یہ ممکن تھا، اس لیے کہ دنیا اس طرح بنی ہے کہ ہر آدمی دوسرے کا محتاج ہوتا ہے بہت سی چیزوں میں. اس بات کا شکر بجا لانا ہے کہ ہم نہیں جا رہے ہیں، کوئی اور ہمارے پاس آ رہا ہے. بعض مراجع نظام فرماتے ہیں احادیث کی روشنی میں کہ اگر کوئی خمس دے رہا ہے، یہ نہ سمجھے کہ میں کچھ دے رہا ہوں یا لینے والے پر احسان جتا رہا ہوں، بلکہ لینے والے کا شکریہ ادا کرے کہ بڑی ذمہ داری کو اس کی گردن سے اتار رہا ہے، بوجھ کو ہلکا کر رہا ہے. یا یوں کہوں کہ خمس دینے والے کو خمس لینے والے کا شکریہ ادا کرنا چاہیے کہ مال کو، جو کچھ باقی مال رہا ہے، اس کو اس نے پاک کر دیا. اگر لینے والا نہ ہوتا تو مال پاک نہ ہوتا. تو دنیا میں بہت سی اس طرح کی حادثات پیش آتے ہیں، لوگ جو ان کا اسٹیٹس ہوتا ہے وہ گواہ بیٹھتے ہیں. ہمارے یہاں ایک بہت بڑا مسئلہ ہے اسلامک سٹیٹس میں، जब इस्लामिक गवर्नमेंट होती है, बैतुल माल होता है, बैतुल माल के मसरफ के सिलसिले में कहा जाता है कि उनमें से एक मसरफ, बैतुल माल में खुम्स भी है, ज़कात भी है, सदक़ात भी है, सब कुछ है, उनमें से एक मसरफ इब्ने सबील के लिए है। इब्ने सबील के माने ये है कि अगर वो वतन में मुमकिन है बिलियनर हो, मगर वो जब किसी सफर में आ रहा है, सफर के दौरान उसका कुछ हादसा हो गया और वहां मोहताज हो गया, तो उसके लिए बैतुल माल ने, इस्लामी बैतुल माल ने, इस्लामी ट्रेजरी ने फंड मुहैया किया है, उसको उसके स्टैंडर्ड से पैसा दिया जाए। कहीं ऐसा ना समझे आज चूंकि वो मोहताज है लिहाजा उसकी मोहताजी को मद्देनजर रखते हुए पैसे दे, नहीं, उसके स्टैंडर्ड से उसकी हालतों को पूरा किया जाए। तो हादसा जब होते हैं, मौला कैनात फरमाते हैं कि अपने आप को दूसरों की जगह पर रख के देखो। मोमिन उसूलन वो होता है जो दूसरों के जो पसंद होती, जो अपनी पसंद होती है दूसरों के लिए वही पसंद करे, अलग अलग पसंद ना करे। मौला फरमाते, मुशख्खसन फरमाते, अगर आप चाहते हो कि आपकी मैयत में बहुत से लोग शरीक हों तशय्यु जनाजा में, तो आपको चाहिए कि दूसरों की मैयत में शरीक हों। अगर आप चाहते हो कि आपके यतीमों के साथ अच्छा सुलूक किया जाए, तो मौला फरमाते दूसरों के यतीमों के साथ अच्छा सुलूक करो। तो इसका नतीजा खुद तो खुदा जानता है। मैं एक छोटी मिसाल दूंगा कार्य खैर का अंजाम क्या होता है। हम लोग मानवीय चीजों को जल्दी नहीं समझ पाते। मैंने अर्ज किया कि हमारा जहन चूंकि मेटीरियल है, मादी चीजों को, महसूसात को आसानी से समझ लेता है, मानवियत को आसानी से नहीं समझता। हालांकि मानवियत मादियत पर भारी होते हैं, बहुत पावर होता है मानवियत का। आयतुल्ला मोहसिन कराती नकल फरमाते हैं कि उनका एक दोस्त था जो तालिब इल्मी के जमाने का दोस्त था, और कुमुल मुकद्दसा में ये लोग पढ़ रहे थे, इंकलाब इस्लाम ईरान से बहुत पहले की बात है, कि वो दोस्त तबलीग के लिए एक देहात गया हुआ था। वहां उसने देखा कि देहात में लोग, उनके यहां पानी, पीने का पानी फराहम नहीं है, 1 किलोमीटर तक पैदल चलते हैं ताकि उनको पीने का साफ पानी मुहैया हो। इसके दिल में तरस आया, वापस आया, कुम में उसका एक जाती मकान था, उसने उस मकान को फरोख किया। मकान को फरोख करने के बाद पैसा ले गया, वहां एक पाइपलाइन का इंतजाम किया वहां के देहात वालों को, और सबके लिए पानी का इंतजाम हो गया। बस वो जानता था, और उनके दोस्त चूंकि हम मुजरा थे, मोहसिन कराती, वो जानते थे, बस किसी को पता नहीं था। अब इंकलाब इस्लामी बर्पा हो गया, कामयाब हो गया, आगे मोहसिन कराती को जो अभी भी कैद कैद हयात है, ये उनकी जबान से मैं खुद डायरेक्ट नकल कर रहा हूं, कोई वास्ता बीच में नहीं है, वो फरमाते हैं कि उन्हें टेलीविजन पे दर्स देने का मौका मिला, जो आज भी उनका दर्स चल रहा है। एवरी वीक उनका हाफ एन आवर दर्स होता है, दर्स आई आज कुरान, कुरान के दुरूस में से एक दर्स होता है हाफ एन आवर, और इत्तेफाकन वो एक रिकॉर्ड बनाया उन्होंने। 33 साल से मुसलसल एक ही उनवान पर दर्स दे रहे हैं, हर हफ्ता आधा घंटा, और व्यूअर्स में ना तो ना कमी आई है बल्कि बहुत इजाफा हुआ है। एक ही टॉपिक पर 33 साल टेलीविजन पर एक ही वक्त में वो हर हफ्ता दर्स दे रहे हैं, व्यूअर्स में इजाफा होता जा रहा है। भाई बस ये रिकॉर्ड है, ये कुरान का, वो खुद कहते हैं कि कुरान का मौजूदा है। तो उनको ऑफर मिला, कुरान की दर्स दे रहे थे, इत्तेफाकन खुलूस के सिलसिले में गुफ्तगु हो रही थी, इत्तेफाकन उनके जहन में बात आ गई कि मेरा एक दोस्त था कुम में, इस तरह उसने अपने मकान को बेच के वहां के लोगों के पाइपलाइन का इंतजाम किया। दूसरे दिन एक शख्स उनके उनके यहां टेलीफोन करता है और पूछता है कि आका उसका एड्रेस चाहिए, उसका टेलीफोन नंबर चाहिए, जिस मौलाना ने अपने मकान को बेचकर लोगों के पानी का इंतजाम किया। तो ये भी भूल गए थे, धूमधाम की देखा कि वो मालूम हुआ कि उनका इंतकाल हो चुका है। हालात तेजी से बदल जाते हैं, उनका इंतकाल हो चुका है। उन्होंने जवाब दिया कि नहीं, उनका इंतकाल हो चुका है। उसने फिर फोन किया, कहा मैं जानना चाहता हूं कि बच्चे हैं कितने, तो पता लगा कि 3 बेटे हैं। तो उसने कहा तीनों बेटों का एड्रेस चाहिए। कहा क्यों, क्या करना चाहते हो? कहा तीनों बेटों के एक एक घर में डोनेट करना चाहता हूं। अब मोहसिन कराती फरमाते हैं कि जो मौलाना ने अपना मकान बेचकर पाइपलाइन का इंतजाम किया था, उन्हें क्या खबर थी कि इंकलाब बर्पा हो जाएगा? सोचा नहीं था कि इंकलाब बर्पा हो जाएगा, कभी सोचा नहीं था कि इंकलाब के बाद इनके दोस्त को टेलीविजन पर दर्स देने का मौका मिलेगा और इखलास पर गुफ्तगु होगी। उनके जहन में ये वाकया पेश आएगा और वो कहेंगे, और सुनने वालों में से एक डोनर ऐसा होगा जो उनको कॉल करेगा, हर एक के लिए घर देगा। कभी सोचा नहीं था। تو فرماتے ہیں کہ تم نیکی کرو اور دریا میں ڈال دو، مطلب بھلا دو. یہ خدا خود جانتا ہے کہ اس نیکو کی کس طریقے سے اس دنیا میں اور اس آخرت میں اس کا بدلہ دے گا. یہ خدا کے حوالے کر دو. کام کرنا ہمارا کام ہے، نتیجے تک پہنچانا، اس کی جزا دینا وہ خدا کا کام ہے. اور یہ بھی حتمی فیصلہ خدا کا کہ آخرت میں تو جزا ملے گی، وہ ہم کمپیئر نہیں کر سکتے. ایک گھر کے بدلے میں کیا ملے گا یہ ہماری سوچ کے میں عرض کر رہا ہوں، چونکہ مانوی چیزیں یہ ہماری سمجھ میں نہیں آتی. کتنا ملے گا ہم نہیں بتا سکتے، یہ ممکن بھی نہیں ہے. مگر یہ صرف یہ نہیں کہ آخرت میں تمہیں قرض میں ملے گا، نہیں، دنیا میں بھی خدا اس کا بدلہ دے دے گا. کبھی ہمیں پتا چلتا ہے، کبھی ہمیں پتا نہیں چلتا. بہرحال نیکیوں کا کرنا ہمارا کام ہے، اللہ کے حوالے کر دیں. بولنے کی ضرورت نہیں ہے، بتانے کی ضرورت نہیں ہے، خدا خود جانتا ہے اس نیکو کس طریقے سے اس کا بدلہ اس دنیا میں اور آخرت میں دے. کہنے کا مقصد یہ ہے، مولا فرما رہے ہیں کہ ان حوائج الناس الیکم من نعم اللہ علیکم، لوگوں کا حاجتوں کو لے کر آپ کے سامنے آنا خود ایک اللہ کی بہت بڑی نعمت ہے، اس کو نعمت میں تبدیل نہ کیجیے گا. ایک شہید فاؤنڈیشن یہاں پر قائم کی گئی ہے، اور اس فاؤنڈیشن کا کام یہ ہے کہ وہاں پر جو ملت جعفریہ کے جو محتاج ہوتے ہیں، جو یتیم ہوتے ہیں، جو بہرحال جو نیڈی ہوتے ہیں، ان تک مدد پہنچائیں گے. بہرحال بروچرز آپ کے حوالے کیے گئے ہیں، اگر کسی کو اور بھی مزید معلومات ہو تو بروچرز دیکھیے گا. اور جتنا ہو سکتا ہے اسی مد نظر رکھتے ہوئے اخلاص کے ساتھ، صرف آپ جانیں اور خدا جانے، آپ جو دے سکتے ہیں، بہرحال آپ کی جو بذات ہوتی ہے، جو اخلاص آپ کا ہوتا ہے، آپ جانے خدا جانے دیجیے. تب بس یا اللہ کا کام ہے، اس کے بدلے میں آپ کو دنیا میں کتنا دے گا خدا، آخرت میں کتنا دے گا وہ خدا پہ چھوڑ دیں گے. مل جل کر سلوات پڑھیے محمد والا. تو عزیزان محترم، گفتگو ہماری سیرت النبی پہ چل رہی تھی، اور میں نے صاف صاف الفاظ میں عرض کیا کہ ہم بہت بڑی باتوں کو کرنے نہیں آئے ہیں، چھوٹی چھوٹی باتیں کریں گے. دیکھیں چھوٹی باتیں اپلائی کر سکتے ہیں، اگر اپلائی کر سکتے ہیں تو پھر بڑی باتوں کی طرف انشاءاللہ جائیں گے. کل کے مجلس میں نے عرض کیا کہ دو ایسی صفت ہے، دو ایسی سیرت میں نمایاں کردار پیغمبر اسلام کا میں ظاہر ہوتا ہے، اور سب اس کو مانتے ہیں، صرف مسلمان نہیں بلکہ کفار قریش بھی اس کو تسلیم کرتے ہیں کہ پیغمبر اسلام صادق تھے اور امین تھے. اور ہم نے بتایا اس صداقت اور اس امانت کو ہم اپنے اندر، اپنی زندگی میں، اپنی نجی زندگی میں اس کو اگر عملی میدان میں اس کو اتار کے دیکھیں گے تو زندگی میں کتنا فرق پڑتا ہے اس کا اندازہ ہم نہیں لگا سکتے. فرض کیجئے گا میں ایز اے ہسبینڈ اگر سچا ہو جاؤں اپنی وائف کے لیے، ایز اے فادر اپنے بچوں کے لیے سچا ہو جاؤں، ایز اے برادر اپنے بھائیوں کے لیے سچا ہو جاؤں، یا ہماری بہن ان کے بھائیوں کے لیے، ان کے ہسبینڈ کے لیے، ان کے بچوں کے لیے سچی بن جائے، سچ سے کام لے، ان کے ہسبینڈ کے لیے سچ سے کام لے، تو خدا کی قسم دنیا ہی جنت بن جائے گی. آج جو پرابلمز ہمارے یہاں وجود میں آتے ہیں اس وجہ سے کہ چھوٹی چھوٹی باتوں پر ہم عمل نہیں کرتے، ہم اس کو سمجھتے ہیں چھوٹی باتیں، حالانکہ یہی ہوتی بڑی باتیں. اگر ذرا فرض کیجئے گا ایک ہفتے کے لیے ایز اے ٹریننگ، ایز اے ٹیسٹ، جس طرح میں نے کل ایک واقعہ نقل کیا تھا اس کو ادھورا میں چھوڑ چکا تھا، کہ وہ صاحب آئے آیت اللہ بہدت کے پاس اور انہوں نے پوچھا کہ کچھ عمل دیجئے، تو انہوں نے کہا اول وقت نماز پڑھیے بس. اور وہ تو یہ سمجھ رہے تھے بہت ہلکی چیز ہے، تو میں بھی جانتا تھا اتنی دورانی کیا ضرورت، وہ چلے گئے. دوسرے سال اتفاق سے واپس آئے، ان سے ملاقات کی، ان کے ذہن میں یہ بات ہے کہ آپ کی بات پوچھوں گا تو شاید کچھ بڑی بات بتائیں گے. تو میں ابھی بیٹھا تھا، میری نوبت ابھی نہیں پہنچی تھی، تو وہ کلام کا اظہار کرتے ہیں، کسی اور سے باتیں کر رہے ہیں، کنایتن وہ فرما رہے ہیں، آیت اللہ بہجت فرما رہے ہیں کہ لوگ ہم سے آتے ہیں، دستور العمل مانگتے ہیں، ہم جب کہتے ہیں اول وقت نماز پڑھو تو عمل نہیں کرتے، پھر دوبارہ آتے ہیں ہم سے دستور العمل مانگنے کے لیے.
نعرہ تکبیر، نعرہ رسالت، نعرہ حیدری، نعرہ حیدری، صلوات بر محمد و آل محمد.
چھوٹی چیز ہے، وہ آیت اللہ بھائی سمجھ گئے کہ دوبارہ آیا مجھ سے دستور العمل، بڑا دستور العمل مانگنے کے لیے. وہ کہتا ہے کہ میں سمجھ گیا کہ یہ میرے لیے بتا رہے ہیں، کھلایا ہے میرا، اچھا میں کچھ پوچھا نہیں، بس وہ ہاتھوں میں بوسہ دیا اور میں نکل گیا. اور جا کے میں نے اپنی زندگی پر جانچ کیا، انالیز کیا، دیکھا کہ ایک سال میں نے اس پر عمل نہیں کیا ہے. بھائی اس نے عمل نہیں کیا، ان کو کیسے پتا چلا، یہ ہم نہیں سمجھ پاتے. میں کوئی نبی کی امام کی بات نہیں کر رہا ہوں. اب ابھی سے آپ سوچ لیجئے گا, ایک معمولی نبی کا امام کا غلام اس حد تک اپنے آپ کو پہنچا سکتا ہے, تو امامت کی بات کرنا وہاں پر شک کرنا بالکل جائز نہیں ہے. بہرحال انسان شک بھی کرے, شائبہ بھی کرے, تو اپنی ذات پر دیکھے کہ کیوں شک کر رہا ہے, اپنے اعمال پر دیکھے کیوں شک کر رہا ہے, اپنی غذا جو کھا رہا ہے اس پر دیکھے کیوں شک کر رہا ہے. اس لیے کہ اعمال کا, اپنی سوچ کا, اپنی غذا کا, ایمان کے سلسلے میں سوچ کا بہت اثر ہوتا ہے. بہت توجہ چاہتا ہوں عزیزان محترم. تو سیرت النبی میں ہم نے عرض کیا سچائی, صرف ایک سچائی بولے اپنی زندگی میں, نجی زندگی میں ایک ہفتے کے لیے ٹیسٹ, ایز اے ٹیسٹ. کوئی ایک ہفتہ اگر سچ بولے آدمی, پابندی کے ساتھ سچ بولے, تو اس کی زندگی تو مختل نہیں ہوگی فار شیور. ہمارے یہاں کہا جاتا ہے بزنس میں جھوٹ بولا جا سکتا ہے. کہا جب بزنس میں ہی جھوٹ بولنا منع ہے تو بزنس میں جھوٹ پھر کہاں جھوٹ سچ بولیں گے آپ؟ جہاں پر سچائی کی ضرورت ہو وہاں آپ کہتے ہیں کہ جھوٹ بولنا جائز ہے, تو پھر سچ کہاں بولیں گے؟ سچ بولا ہی کس لیے, سچائی ہے کس لیے؟ تو بہرحال یہ ایکسکیوزز جو ہم اپنے آپ بنا لیتے ہیں وہ صحیح نہیں ہوتے, بلکہ تاریخ کی نگاہ میں, سیرت النبی کی نگاہ میں, سیرت انبیاء اور سیرت ائمہ کی نگاہ میں اپنی زندگی کو ڈھالنے کی ضرورت ہے. کبھی بھی یہ مت سوچئے کہ ایسی حدیث ڈھونڈے, ایسا کردار ڈھونڈے جو ہماری کنوینئنس کے مطابق ہو. نہیں, ہم اپنے آپ کو حدیث کے اور ائمہ معصومین کی زندگی کے سلیقے اور ان کی سیرت میں ڈھالنے کی کوشش کریں, تب ہم اپنی زندگی کو خود اس دنیا میں جنت بنا سکتے ہیں. تو ایک ہفتہ سچائی پر ٹریننگ کریں, ہم کسی بھی قیمت پر سچ بولیں گے. البتہ سچائی کے سلسلے میں بہت سی بحثیں ہیں, کچھ ایکسکیوزز ہیں البتہ شریعت نے خود بتائی ہے. مثال کے طور پر بہت توجہ چاہتا ہوں, یہ بہت عمدہ ہے اور ہمارے معاشرے میں بہت ہی اس کی ضرورت ہے, بہت ضرورت ہے. اگر میں پہلے تاریخی مثال لیتا ہوں تاکہ مسئلہ بہت آسانی سے سمجھ میں آ جائے. ہندوستان میں یوں کہوں بر صغیر میں جب انگریزوں کی حکومت تھی, تو آپ کو پتا ہے تاریخ کہ 500 سال تک مسلمانوں نے حکومت کی ہے اور زبان ان کی رسمی زبان فارسی رہی ہے. اور اتفاق آپ کے انفارمیشن کے لیے کہ پہلا فارسی نیوز پیپر جو چھپا ہے ایران میں نہیں چھپا ہے, پہلا فارسی نیوز پیپر انڈیا میں چھپا ہے, کلکتہ سے حبل المتین کے نام سے. تو آپ اندازہ لگا لیجئے فارسی زبان کتنا رائج تھی. جو انقلاب کے بزرگان ہیں گاندھی نہرو یہ لوگ سب فارسی جانتے تھے, اس لیے کہ بچپن میں ان کو پڑھایا جاتا تھا, شیخ سعدی اور حافظ کی نظمیں وغیرہ ان کو حکایات وغیرہ بتائے جاتے تھے. تو 500 سال تک مسلمان حاکم رہے ہیں اور فارسی زبان, فارسی جو عربی زبان سے بہت قریب ہے وہ رسمی طور پر زبان رہی ہے. انگریز آئے اور انگریزوں نے فارسی زدائی شروع کی, فارسی زدائی نے فارسی کو ختم کرے. اب ان کا انداز دیکھیے, کسی لینگویج کو ختم کرنا تھا, ان کے برٹشرز کے مزاج سے آپ اچھی طرح واقف ہیں کہ جہاں کہیں انہوں نے ختم رکھا وہاں سوائے افساد کے کچھ نہیں کیا. شاید یہ خود بھی مانتے ہوں سوائے افساد کے. کہتے ہیں اصلاح کے لیے, وَإِذَا قِيلَ لَهُمْ لَا تُفْسِدُوا فِي الْأَرْضِ قَالُوا إِنَّا نَحْنُ لَهُ مُصْلِحُونَ. جب ان سے کہا جاتا ہے کہ زمین پر فساد مت کرو, وہ کہتے نہیں ہم تو بے شک اصلاح کرنے والے ہیں, ریفارم کرنے والے ہیں. تو ریفارم کے نام پر بہت سا افساد کیا, کبھی جھگڑا قومی جھگڑا, کبھی لسانی جھگڑا, کبھی مذہبی جھگڑا, کبھی نئے مذہب کی پیداوار, نئے سکھ کی پیداوار. آج اتنے فرقے جو بنے ہیں, بہت سے فرقے جو ماڈرن فرقے ہیں جو 100 سال بھی ان کی عمر نہیں گزرتی, جو نئے نئے فرقے ہیں, جو نئے نئے نظریات کو لاتے ہیں اور پیٹرول کا پیسہ اس میں خرچ کرتے ہیں, ان کی عمر 90-100 سال سے زیادہ نہیں ہے اس فرقے کی. تو ان فرقوں کے پیچھے اگر جا کے دیکھیے گا انہیں کہا تھے, اور آج وہ لوگ بہت ہی دنیا بھر میں ان کے سپورٹ سے چلتے ہیں, ان کا ان کی رویش بھی ان کی رویش سے ملتی جلتی ہے اور ویل آرگنائز ہے دنیاوی اعتبار سے جس طرح ان کی رویش ہوتی ہے. بہرحال فارسی سدائی میں لگے ہوئے نے فارسی کو ختم کریں تاکہ اسلام ختم ہو جائے, مسلمانوں کی جو پرانی یادیں ہیں وہ مٹ جائیں. تو کس طرح آغاز کیا فارسی سدائی کو, فارسی کو ختم کس طرح کیا؟ اب ایک شیخ سعدی کی حکایت ہے, مشہور حکایت, ہندوستان میں پڑھایا جاتا تھا بر صغیر میں. تو اس میں یہ تھا کہ ایک شخص, ایک قیدی تھا جو بادشاہ کے سامنے اس کو حاضر کیا گیا, ایک قیدی کو بادشاہ کے سامنے حاضر کیا گیا. اب وہ قیدی, بہرحال بادشاہ نے اس کو موت کی سزا سنائی, اور وہ چونکہ دوسری لینگویج کا آدمی تھا قیدی, बादशाह ने मौत की सजा सुनाई तो उसको ट्रांसलेट करके बता दिया गया कि तुम्हारी मौत की सजा है। जो ट्रांसलेटर था उसने देखा कि वो शख्स बादशाह को गाली दे रहा है अपनी जबान में। बादशाह ने उस शख्स से पूछा कि क्या कह रहा था, तो इस शख्स ने कहा कि आपकी मजाक कर रहा था। तो जो है आपकी वो शख्स जब जैसे ही सुना कि मेरे कत्ल किया फरमान आ चुका है, अब मैं तो मरने वाला हूं, तो उसने जाते जाते कारे खैर कर दू बादशाह को गाली दे दू। उसने गालियां बकना शुरू किया अपनी लैंग्वेज में, बादशाह को लैंग्वेज नहीं आती थी। ट्रांसलेटर से पूछा बादशाह ने कि क्या कह रहा था, तो ट्रांसलेटर ने कहा बादशाह सलामत ये आपकी मदा कर रहा है, आपकी तारीफ कर रहा है। तो बादशाह ने कहा इसको बख्श दिया जाए। तो ये हिकायत नकल करने के बाद, देखिए हिकायत नकल करने के बाद सादी शेख सादी फरमाते हैं कि रास्ते फितना अंगीज नहीं, दुरूग मसलहत आमीज बेहतर अस रास्ते फितना अंगीज अस, दुरूग मसलहत आमीज बेहतर अस रास्ते फितना अंगीज अस, यानी वो सच जिससे फितना बरपा हो, किसी की जान चली जाती हो, उससे मसलहत आमीज झूठ बेहतर है। अब अंग्रेज उठेगा क्या, देखो सादी शेख सादी झूठ की तरवीज देते हैं, लिहाजा शेख सादी की किताबों को पढ़ना बैन। मैं करीबियन से आ रहा हूं, 6-7 साल वहां मेरा तजुर्बा है, वहां का एक तजुर्बा जिससे जुड़ा हुआ आपको बता दूं ताकि देखें दुनिया कहां जा रही है और हमारी जिम्मेदारी कितनी है। पता नहीं आप लोग त्रिनिदाद जा चुके हैं या नहीं गए हैं, नहीं गए हैं तो एक मरतबा देखिए प्लान बनाइए, त्रिनिदाद तशरीफ लाइए, गयाना तशरीफ लाइए, इंशाल्लाह वहां पर आप बहुत महसूस होंगे। वहां पर नाम हुसैन लेने वाला, मैं जब भी जहां जाता हूं पूछते हैं मौलाना वेस्ट इंडीज में शिया है, मैं जवाब यही कहता हूं शिया कहां नहीं है। तो चांद की दुनिया पर भी जाओगे तो वहां भी अली लिखा हुआ है, शिया से बट के कहीं बच के कहीं नहीं जा सकते। सलवात पढ़िए मोहम्मद वहां, त्रिनिदाद में आज भी हुसैन फेस्टिवल होता है, हुसैन फेस्टिवल HOSEY आप चेक कर सकते हैं, हुसैन फेस्टिवल कब होता है 10 मुहर्रम को और ऑफिशियल हॉलीडे है, गवर्नमेंट हॉलीडे है आज भी। इसकी तारीख क्या है, इसकी तारीख बैकग्राउंड ये है कि तबरेज में ईरान के वहां पर एक ताबूत उठाया करते थे लोग जिसको नखलबंदी कहते हैं, आज भी वो रस्म है तबरेज में जाइए है अभी भी, नखलबंदी कहते हैं। नखलबंदी नखल जो खजूर के दरख्त होते हैं उससे एक ताबूत बनाया जाता था, उस ताबूत को बेमाने क्या हुसैन हम तो करबला में थे नहीं जो आपके जनाजे का कांधा देते, अब एक रेप्लिका है कि हम उस नियत से हम कांधा देते हैं कि गोया ये इमाम हुसैन का जनाजा है। हर शब रोजे आशूर ये वहां चलता है, वहां से वो रस्म निकली इंडिया तक पहुंची, लखनऊ में आज भी जाइए बड़ा ताबूत बनाते हैं और ताबूत रोजे आशूरा उठाते हैं, और मुख्तलिफ शहरों में भी इस तरह होता है, पता नहीं पाकिस्तान में भी बहुत सी जगहों पर इस तरह ताबूत उठाया जाता होगा। बहरहाल और ये लखनऊ से जो मुहाजिर गए हैं 180 years back जब वहां इमानसिपेशन ऑफ स्लेवरी हुआ तो उनको एक लेबर की जरूरत थी, तो ये आए इंडिया, तकरीबन वहां के यूपी साइड के ज्यादातर लोग वहां ले गए ताकि वो शुगर केन प्लांटेशन के लिए उनको लेबर की जरूरत थी, ये बहुत सस्ते लेबर लेके गए वहां। और उनमें से तकरीबन मैंने पूरी हिस्ट्री निकाली और जिस जिस मकाम से ये लोग गए थे उन तमाम मकाम पर मैंने सफर किया और वहां भी देखा कि नाम क्या थे इनके, कहां कहां गए हैं। दो तीन दिन मैं तो लाइब्रेरी के अंदर ही था, पूरे आर्काइव्स निकाल के परीक्षा किया मैंने, तो मालूम हुआ कि तकरीबन 700 उसमें शिया थे, 700 लोग शिया थे जो गयाना पहुंचे हैं और उनमें से कुछ त्रिनिदाद पहुंचे हैं। अब ये शिया जाहिर सी बात है वहां शर्त लगाई थी, देखिए ब्रिटिशर्स क्या होते हैं, उन्होंने शर्त लगाई थी कि उस सूरत में आप आ सकते हैं जब आप इलिटरेट हो, लिखना पढ़ना ना जानते हो, ताकि सिर्फ काम करें। अब उनमें से कुछ ऐसे थे जो पढ़े लिखे थे, थोड़े बहुत पढ़े लिखे थे, किताब पढ़ सकते थे, मगर उन्होंने छुपाया कि हम इलिटरेट हैं और कुछ किताबों को अपने साथ छुपा के ले गए। उनमें से कुछ करबला के सिलसिले में नोहे मर्सी वगैरह मौजूद थे। अब ये वहां पहुंचे, सिर्फ उनको काम करना था, पढ़ने से कुछ नहीं था, محرم آیا تو ظاہر سی بات ہے کون سا شیعہ ایسا ہے جو تنہا بھی ہو اکیلا بھی ہو غربت میں بھی, محرم آیا تو اپنی غربت کو بھلا دے گا, وہ حسین کی غربت بھی یاد کرے گا. کسی بھی قیمت پر کوئی بھی شیعہ جہاں کہیں بھی ہو تنہا تو نہ ہو وہ امام حسین کی یاد کو نہیں بھلا سکتا. تو یہ بیچارے کتابوں کو کھولتے اور وہی نوحے وہی برسی جتنا ان کے بس میں چلتا تھا وہ پڑھتے, اور دھیرے دھیرے ان لوگوں میں تھوڑا آرگنائزیشن پیدا ہوا, تھوڑا آرگنائز ہوئے اور جلوس نکالنا شروع کیا. وہی جو ان کے ذہن میں تھا, ایک ریپلیکا نقل بندی, ایک تابوت بنایا اور روز عاشورہ وہ تابوت کو نکالتے. اب دیکھیے سمپتی دیکھیے, خدا اگر کسی کے دل میں کسی کی محبت ڈال دیتا ہے تو غیروں کو ہم نوا بنا لیتا ہے. اللہ کی حکمت اتنی بڑی ہے عزیزو, ہم نہیں سمجھ پاتے. جناب موسیٰ کی پرورش کہاں ہوئی؟ جناب موسیٰ کی پرورش عین فرعون کے دربار میں. یعنی اگر خدا چاہتا ہے کہ اپنے نبی کی پرورش کرے تو دشمن کو بھی اپنے کام میں لے لیتا ہے. ارے دشمن سے بھی خدا کام لینا جانتا ہے, خود دشمن کو خبر نہیں ہوتی. تو بہرحال یہ ہندو اور کرسچن جو بھی تھے ان کے ساتھ, جو انڈین تھے, جو جہازی بھائی کے نام سے لوگ محبت تھی, وہ لوگ سب ساتھ ہو گئے, ہندو بھی کرسچن بھی. اب اس جلوس میں ہندو بھی ہیں کرسچن بھی ہیں. آج ماشاءاللہ ہندوستان میں جائیے گا آپ, ہمارے ساتھ ہندو بھائی لوگ شریک ہوتے ہیں اور نیاز منتیں سب کچھ مانتے ہیں. بہرحال دربار حسین میں عرض کیا کہ محدود نہیں ہے, یہ کھلا ہوا ہے. باب الحسین اوسع اور وہ اسرع اور سریع بھی ہے, بہت جلدی مرادیں ملتی ہیں اور وہ کھلا ہوا دربار ہے, کسی سے مخصوص نہیں ہے, کوئی بھی آ سکتا ہے یہاں پر. تو یہ لوگ آ گئے, شامل ہو گئے اس میں اور ایک بہت بڑی ریلی بن گئی. تو برٹشرز نے دیکھا کہ یہ ہمارے اینٹی کولونائزیشن سسٹم ہے, یہ ہمارے سسٹم کے خلاف جا رہے ہیں, یہ لوگ انقلاب برپا کریں گے, ہمارے کام کو ہونے نہیں دیں. ان کو چاہیے تھا لیبر, کام کرے اور پیسہ لے لے بس. اب یہ ہو گئے ان کے خلاف, بغاوت کرنے لگے. تو انہوں نے 1918 میں آپ دیکھیے فائرنگ کی اس جلوس پر, اور اس میں اتفاق سے 30 کے قریب لوگ شہید ہو گئے, اور ان میں اتفاقاً اکثریت ہندوؤں کی تھی. راہ حسین میں جلوس عزام میں ہندو بھی اپنی جان دے رہا ہے. یہ تاریخ کا عجیب صفحات ہے تاریخ کے, بہرحال عبرت ہے ہم سب کے لیے. تو اس کے بعد انہوں نے بہت پلان کیا, لیٹرز رد و بدل ہوئے مرکز سے, معلوم ہوا کہ اس پالیسی کو کیا کریں. تو یہاں سے تجویز پہنچی کہ ان کا مقابلہ کریں گے تو ان کے جذبات اور بڑھتے جائیں گے, مقابلہ فزیکل مقابلہ کریں گے تو جذبات اور بڑھتے جائیں گے, لہذا مانوی طور پر مقابلہ کریں, غیر محسوس طور پر مقابلہ کریں. کیا کیا؟ شراب کو انوالو کر دیا, ڈانس کو انوالو کر دیا اور تحریفات شروع ہو گئے ان کے ذہنوں میں, چونکہ تھے الٹریٹ, بٹھا دیا ان کے ذہنوں میں کہ دیکھیے امام پیغمبر اسلام کے دو نواسے تھے, بہت توجہ چاہتا ہوں, ایک کا نام حسن دوسرے کا نام حسین. کربلا میں ان دو کے درمیان جنگ واقع ہوئی, حسن نے حسین کو قتل کر دیا, لہذا ہم لوگ عاشورہ مناتے ہیں. اللہ اب جائیے پوچھئے 3000 سے زیادہ, جب ہم پہلی مرتبہ پہنچے تھے تو معلوم 3000 لوگ ہیں آج بھی اسی تصور کو رکھتے ہوئے یہ تابوت اٹھاتے ہیں. اب دھیرے دھیرے ہمیں بہت کوشش کی. بہرحال یہ خدا رہا سب کی ذمہ داری ہے, اگر کہیں تحریف ہو رہی ہے, اگر کہیں کربلا کے سلسلے میں کچھ غلط افواہیں پھیلائی جا رہی ہیں تو ہماری ذمہ داری ہے کہ اس کو اصلاح کریں. بہت سے دل پاک ہوتے ہیں, انہیں پتہ نہیں ہوتا, کہیں اور ہوتا ہے, کوئی اور ایجنٹ ہوتے ہیں, مگر یہ نہتی عوام ہے جو ہمیشہ اپنے کندھوں کو دے دیتی ہے. اسی لیے عوام کو بیدار ہونا بہت ضروری ہے, پتا نہیں کہ ہمارے اندر کون کون شامل ہو جاتے ہیں. ایجنٹ کبھی شیطان کبھی نہیں کہتا کہ میں شیطان ہوں لہذا میری بات کو مانو, تو کوئی نہیں مانے گا. شیطان ایک عبادت گزار کی صورت میں آئے گا, ایک بہترین شکل میں آپ کے ایڈوائزر کے اعتبار سے آئے گا, آپ کو ایڈوائز دے گا, آپ کا خیرخواہ بن کر آئے گا. پہچاننا بہت ضروری ہے, اس پہچاننے کے لیے تقوی کی ضرورت ہے. جب تک ہم اپنے آپ کو اہل بیت کے حوالے نہیں کریں گے اپنا پروٹیکشن نہیں کر سکتے. تو عزیزو کیا وہ آج بھی یہ لوگ حسین فیسٹیول مناتے ہیں, حسین فیسٹیول. اب حسین کا نام تک انہیں تعریف کر دیا, حسین کتابیں لکھی گئی ہیں, بی بی سی سے ڈاکیومینٹری بنی, آپ چیک کر سکتے ہیں آن لائن اس سلسلے میں, آپ دیکھ سکتے ہیں. اتنا سب کچھ کام آج بھی ہو رہا ہے الحمدللہ ماشاءاللہ. آج تقریباً 3000 کے قریب شیعہ ہیں جو مستبصر ہیں, سمجھ چکے ہیں اور ماشاءاللہ محرم مناتے ہیں, اور کچھ لوگ یہاں بھی آئے ہوئے تھے, ہم نے بھیجا تھا, اور اس سال ماشاءاللہ 2-3 کپل حج کے لیے مشرف ہوئے ہیں اس سال پہلی دفعہ, اور یہ سلسلہ جاری ہے بہرحال. تو وہاں پر اتنی تحریف ہو گئی ہے तो अब हमसे पूछा जाता है कि वहां वेस्ट इंडीज में शिया है, तो हम कहते हैं शिया कहां नहीं है। हमारे एक बड़े उस्ताद हैं माशाल्लाह खुदा हिफ्ज़ करे, नाम लेना नहीं चाहता शायद वो राजी ना हो, वो दुनिया का कई दफा दौरा कर चुके हैं, उनके उनका काम ही तबलीग है। वो फरमाते हैं, बहुत तवज्जो चाहता हूं, दुनिया का कई दफा दौरा करके वो फरमाते हैं कि अगर शिया यानी मुहिब अहले बैत अगर मेजॉरिटी नहीं है तो कम से कम माइनॉरिटी नहीं है। बहुत जिम्मेदाराना बात अर्ज कर रहा हूं, अगर शिया यानी मुहिब अहले बैत हुसैन के मानने वाले मेजॉरिटी में दुनिया में नहीं है तो कम से कम माइनॉरिटी में भी नहीं है। दलील क्या है कम, वो खुद कहते हैं मैं अपने आंखों से अफ्रीका के जंगलात में सफर करके देखा, वहां के कबाइल जिनकी जबान हमें नहीं मालूम, जब मुहर्रम आता है तो वो लोग जमा हो जाते हैं अपने हरकत में अपने इसमें जो कुछ अल्फाज कुछ विर्द होते हैं, बीच में हमने गौर से सुना तो नाम हुसैन आता है। कितने ऐसे होंगे जो इमाम हुसैन के चाहने वाले होंगे, अहले बैत के चाहने वाले होंगे और उन्हें पता नहीं कि किसके चाहने वाले हैं। आज हमारी जिम्मेदारी बहुत ज्यादा है, बहुत ज्यादा है। सिर्फ जज्बात से हम लोग अपने आप को शिया बता देना और आराम से 2 महीने 8 दिन आजादारी करने के बाद खामोश हो जाना, यही जिम्मेदारी नहीं है अजीजों। हर लम्हा काम करना चाहिए। अगर इमाम तशरीफ लाएंगे तो हमसे यही पूछेंगे कि तुमने हुसैन के लिए क्या किया, हुसैन के पैगाम को किस तरह पहुंचाया। तो अजीजों सीरत नबवी के लिए बहुत बड़ी बड़ी बातों की तरफ जाने की जरूरत है, छोटी छोटी चीजें देखिए अपनी जिम्मेदारी को हम निभा रहे हैं नहीं निभा रहे हैं। यही सच्चाई, सच को एक वीक के लिए ट्रेनिंग करें अपने घर में, अपने माहौल में, अपने काम में, अपने जॉब में, अपने दोस्तों के साथ, अपने अहबाब के साथ, सिर्फ सच बोले और कुछ ना बोले, देखिए कितना बदल जाता है माहौल। इंसान का अपना अमल न तन्हा खुद उसके अंदर असर करता है बल्कि मुआशरे में उसका असर होता है। इंसान रात की तारीकी में आप नमाज शब पढ़िए, किसी को बताने की जरूरत नहीं है, खुदा खुद जानता है दिन में तुम्हारी मोहब्बत मोमिनीन के दिलों में किस तरह डाले, तो क्या कनेक्शन है रात की नमाज शब और दिन की मोमिनीन के दिलों में मोहब्बत से, कोई कनेक्शन मालूम होता है? जाहिरी तौर पर तो कोई कनेक्शन मालूम नहीं होता, मगर अल्लाह फरमाता है, रिवायतें बहुत मौजूद है हमारे पास कि अगर कोई चाहता है कि मोमिनीन के दिलों में उसकी मोहब्बत खुदा डाल दे तो उसको चाहिए कि नमाज शब की पाबंदी करे। नमाज शब की पाबंदी से रात की तारीकी में दिन में उसकी महबूबियत बढ़ती है, लोग उसको मोमिनीन उसको चाहने लगेंगे। यह है सीरत पैगंबर। इसीलिए जब पैगंबर को जब संगीन जिम्मेदारी आई हुई तो वो सोते नहीं थे, अल्लाह ने कहा तुम जरा सोया करो, जरा इस्तराहत करो, क्यों अपने आप को इतनी तकलीफ में इतनी जहमत में डाल देते हो। अल्लाह ने फरमान जारी किया कि रसूल थोड़ा इस्तराहत भी तो करो। यानी पैगंबर अपने आप इतना जिम्मेदार समझते थे कि सोना अपने लिए हराम कर लिया था, अल्लाह ने कहा नहीं थोड़ा इस्तराहत भी करो, वरतिल कुरान तरतीला, और फिर नमाज तहज्जुद के लिए उठो, नमाज शब पढ़ो, तुम्हारे लिए आसान या बासत का मकाम महमूदा, शायद इस नमाज शब की वजह से मकाम महमूद तुम्हें मिलेगा, यानी लोगों के दिलों में मोमिनीन के दिलों में मोहब्बत मिलेगी। यही अमानतदारी, अमानतदारी ऐसी चीज है कि हर जगह भाई भाई के साथ, भाई बहन के साथ, बहन भाई के साथ, मियां बीवी के साथ, बीवी मियां के साथ, कोलीग्स अपने बिजनेस में, बस इस अमानतदारी के लिए 1 हफ्ता ट्रेनिंग कीजिए। बस देखिए रसूल, रसूल अगर हमारे मद्देनजर है, पैगंबर की सीरत हमारे मद्देनजर है, अगर यही 2 इब्तदाई चीजों पर हम अमल करें हम जन्नत इसी दुनिया में देख सकते हैं। आमाल के नतीजे का इंतजार कब्र में या कयामत तक इंतजार करने की जरूरत नहीं है। मैं बड़ी जिम्मेदारी से अर्ज कर रहा हूं अजीजों, हम लोग जब स्टूडेंट लाइफ में जब इम्तिहान का पर्चा लिखते थे बाहर आते तो अपने आप को नंबर देते थे, ये पता नहीं आप लोगों ने भी किया है या करते रहते हैं, स्टूडेंट से जानते हैं कि बाहर आते एक क्यूरियोसिटी होती है कि हमें नंबर कितने मिलेंगे, हम अपने नंबर देते, बाद में रिजल्ट से टैली करते देखते बहुत ही मुनासिब होता, 1-2 इधर उधर होते हैं और उतने ही नंबर मिलते हैं। यानी क्या है, रिजल्ट तक इंतजार करने की जरूरत नहीं है, आपने जो लिखा है आप खुद जानते हैं क्या लिखा है। हम जो दुआ करते हैं, हम जो नमाज पढ़ते हैं, खुद समझ सकते हैं हमारी नमाज कबूल हुई है नहीं हुई है, हमारी दुआ कबूल हुई है नहीं हुई है, हम खुद समझ सकते हैं। मैं मिसाल देता हूं, माह रमजान में माशाल्लाह हम लोग बहुत प्यारी फाइनेंशियल दुआ करते हैं, اللهم ادخل على اهل القبور السرور اللهم اغن كل فقير اللهم اشبع كل جائع امن كل فقير اللهم اشبع كل جائع اللهم اكسو كل عريان اے پروردگار مردوں کی دلوں میں خوشی ڈال دے اے پروردگار ہر غریب کو غنی بنا دے بے نیاز کر دے اے پروردگار بھوکے کو سیر کر دے جس کے پاس کپڑے نہیں اسے کپڑے عطا فرما اب آپ جاننا چاہیں گے دعا میری قبول ہوئی نہیں ہوئی ہے اور سمپل طریقہ ہے مسجد میں آپ نے دعا کہ پروردگار بھوکے کو سیر کر آپ باہر آئے ایک بھوکے کو دیکھا آپ کھانا کھلا دیجیے تو آپ کی دعا قبول ہو گئی نا بھوکا سیر ہو گیا آپ کو قبر تک یا حشر تک انتظار کرنے کی ضرورت نہیں ہے آپ کی دعا قبول ہو گئی تو عزیزو یہ دعائیں ہمیں ڈائریکشن دیتی ہیں کہ کیا کریں کیا نہ کریں دعائیں صرف لکلکہ زبان نہیں ہے صرف ورد زبان نہیں ہے ہمیں ڈائریکشن دیتی ہے کیا کریں کیا نہ کریں عزیزو دانت میں درد کی دعا ہے اس میں بہت سے لوگ اختلاف بھی کرتے ہیں دانت میں درد تو ڈاکٹر کے پاس جانا ہے دعا کی کیا ضرورت ہے دعا کیا کرے گی تو میں بتاؤں گا دعا کیسے کرے گی کیا اثر کرے گی دعا دانت میں درد کی دعا اس کا مضمون یہ ہے اے پروردگار مجھے توفیق دے جو ڈاکٹر سے اچھی طرح میری تصدیق کریں گے اے پروردگار مجھے توفیق دے کہ میں صبح و مساء میں صبح اور شام میرے دانت کو صاف کروں اگر میں صبح اور شام دانت کو صاف کروں دانت میرے ٹھیک ہوں گے نہیں ہوں گے بھئی آپ کو میں اگر 100 مرتبہ یہ ورد پڑھوں پروردگار مجھے توفیق دے کہ میں صبح و مساء دانت کو صاف کروں اور میں برش نہ کروں تو میرا علاج ہوا یعنی ڈاکٹر نے آپ کو نسخہ دیا آپ نے نسخے کو 100 مرتبہ پڑھا تکیے کے نیچے رکھ لیا آپ کیوں ہو گئے یہی معاملہ ہم کرتے ہیں دین سے تو ذمہ دارانہ بات عرض کر رہا ہوں دین سے معاملہ یہی کرتے ہیں خدا کہہ رہا ہے یہ کرو اہل بیت کہہ رہے ہیں یہ کرو یہ ڈائریکشن ہے اس سمت میں جاؤ ہم کہتے ہیں ماشاءاللہ ہم 100 مرتبہ پڑھیں گے ماشاءاللہ ثواب مل گیا ہم سو گئے پھر بھی رحمت پروردگار ہے ثواب مل ہی جائے گا یہ رحمت ہے یہ کرم ہے یہ اس کی عطا ہے یہ فضل ہے یہ عدالت نہیں ہے اگر عدالت سے کام لے گا تو کچھ نہیں ملنا چاہیے اگر فضل سے کام لے تو کیونکہ خدا فضل سے کام لینے والا ہے خدا رحم سے کام لینے والا ہے کچھ تو کچھ مل جاتا ہے مگر فرق ہے اس میں جو باقاعدہ اس پرسکرپشن پر عمل کرتا ہو اور اس میں جو پرسکرپشن کو کا ورد پڑتا ہو پرسکرپشن کا ورد پڑھنے والا اور اس پر عمل کرنے والے میں بہت فرق ہے تو عزیزو دین کا معاملہ ہمارا یہی ہوتا ہے کہ ہم دین کو سمجھتے ہیں دین ایک اوراد کا نام ہے ایک ٹریڈیشن کا نام ہے ایک سسٹم کا نام ہے جبکہ دین ہے تمہیں زندگی کا سلیقہ سکھانے کا نام کہ زندہ رہو تو کس طرح رہو مرو تو کس طرح مرو جیو تو علی جیسے جیو مرو تو حسین جیسے مرو صلوات پڑھیے محمد وآل زندگی ہے یہی سیرت نبوی ہے ہمیں بہت دور تک جانے کی ضرورت نہیں ہے بہت سے بڑے بڑے مسائل کو سمجھنے کی ضرورت نہیں ہے یہی چھوٹے چھوٹے مسائل ہم سمجھ لیں تو ہماری زندگی کا حل ہے اصولاً انبیاء جب آتے ہیں وہ انسان کو انسانیت سکھانا چاہتے ہیں بس انسان بھائی ہم کس سے بنے ہیں ہم کہتے ہیں آئی ایک وہ آئی مائی باڈی میرا بدن مائی سول میری روح تو تین چیزیں ہوئی نا ایک میں ہوں ایک میری روح ہے اور ایک میری باڈی ہے ذرا سا وقت لگے گا میرا ساتھ دیں گے آپ آئی جو ہے جب سے ہم پیدا ہوا اور جب تک میں قیامت میں ملوں گا یہ ہے یہ جو میں جب سے میں پیدا ہوا اور قیامت تک میں رہوں گا میں نہیں مروں گا میں نہیں مروں گا آپ سب کوئی نہیں مریں گے جب سے پیدا ہوئے قیامت تک ہم نہیں مریں گے مرے گا کیا اسلامی فلاسفر کہتے ہیں کہ دنیا میں آنے سے پہلے اس میں کو ایک باڈی کی ضرورت تھی دس آئی واز پوزیسنگ اے باڈی اس باڈی کا نام ہے ہیولا نام رکھا ہے آپ کچھ بھی نام دے لیں ایک باڈی ہے جس کو ہم تصور کرنا ہمارے صلب پدر اور رحم مادر میں ہم اس کو نام دینا مشکل ہے بہرحال کچھ بھی آپ نام دیں اس کو اسلامی فلاسفر نام دیتے ہیں ہیولا اس کو پوزیس کیا ہوا تھا اس کو اڈاپٹ کیا ہوا تھا اکیوپائی کیا ہوا تھا اب وہاں مر گئے ہم انتقال فرما چکے بھائی اردو میں بہت پیارا ورڈ ہے انتقال کرنا بہت اچھا ورڈ ہے اسلامی تعلیمات کے مطابق ہے. یعنی فلاں انتقال پر آپ دیکھیے, آپ گھر فلاں جگہ لیا تھا آپ نے, آپ دوسرے گھر منتقل ہو گئے, یعنی شفٹ ہو گئے, موو ہو گئے, یعنی آپ مرے نہیں ہیں, آپ ختم نہیں ہوئے ہیں, آپ شفٹ ہوئے ہیں. تو انتقال فرما گئے یعنی اس دنیا سے کسی اور دنیا پہنچ گئے. یہ بہت اچھی تعبیر ہے, انتقال فرمانا بہت اچھی تعبیر ہے. تو اس دنیا میں مر گئے, اب نئی دنیا میں آئے, تو آئی یہ جو میں ہوتا ہے اس نئی باڈی کو آکیوپائی کیا, جس طرح یہ باڈی ہوتی ہے جس کا ویٹ ہوتا ہے, جس کا حجم ہوتا ہے, موو ہونے کے لیے بڑی مصیبتیں ہوتی ہیں, گاڑی کی ضرورت ہوتی ہے, کھانے کی ضرورت. پھر آدمی, ہمارے استاد فرماتے تھے انسان کی بے بسی, انسان کی بے بسی سمجھنا ہو تو بس یہی کہ ہم زندگی بھر کیا کر رہے ہیں سوچ لیجیے, کیا کر رہے ہیں زندگی بھر ہم لوگ, ہماری رفتار کچن سے ٹوائلٹ تک پوری زندگی سائیکل چل رہا ہے. ہمارا پروڈکشن کیا ہے اس کا نام لینا بھی صحیح نہیں ہے, کتنا گندا ہے انسان. مولا فرماتے عجب تل آدم, مجھے تعجب ہے اس آدم پر جس کی ابتدا ایک نجس قطرہ اور انتہا اس کی مردار, ایسی لاش جس کو چھوئے گا وہ بھی نجس, اس کو غسل دینا پڑتا ہے. اس کے درمیان انسان اکڑتا ہے, تکبر کرتا ہے, مجھے تعجب ہے. دو نجاستوں کے درمیان ہماری پوری زندگی ہے, تو ہم تکبر کریں زیب نہیں دیتا, تکبر صرف اللہ کے لیے زیب دیتا ہے, اللہ کے علاوہ کوئی تکبر کا حقدار نہیں ہے. یہ ہماری زندگی ہے, تو اس باڈی کو آکیوپائی کیا ہم نے, اب یہاں سے ہماری موت ہوئی یعنی انتقال کر گئے, تو اس باڈی کو ہم نے چھوڑ دیا. اب مثالی باڈی کو, جس طرح برزخی باڈی کو آکیوپائی کیا ہم نے, میں ہی ہوں, پہلے بھی میں تھا, اب بھی میں ہوں, بعد بھی میں ہی رہوں گا, مگر باڈی بدل گئی. باڈی کو میں نے آکیوپائی کیا مثالی, مثالی باڈی کیا ہے, اس طرح برزخی باڈی. اس طرح ہم لوگ چھوٹی مثال اس کی ہے کہ خواب دیکھتے ہیں, آپ سوئے ہوتے ہیں بستر پر, آپ چلے جاتے ہیں امریکہ, انڈیا, پاکستان, سیر کر کے آ جاتے ہیں, آپ وہیں وہیں کے وہیں رہے. یہ موومنٹ آپ کے لیے, کوئی گاڑی کی ضرورت ہے, کسی چیز کی ضرورت نہیں ہے. تو لائٹ ویٹ باڈی ہوتی ہے اور بہت ہی ہلکی باڈی اور بہت ہی فریکوینٹ, ایزی ٹو موو. یہ باڈی آپ آکیوپائی کریں گے وہاں برزخ, برزخ آپ, برزخ کا زمانہ ختم ہوا, قیامت کے دن برزخ میں انتقال فرما گئے, اب پہنچے قیامت کے دن, تو وہاں پر ایک اور میچورڈ باڈی کو آکیوپائی کریں گے, جس کا نام فلسفر میں دیا ہے عقل. یہیں سے آپ کو پتا چلے گا کہ ہم لوگ جو سوچتے ہیں جنت میں میوے کھائیں گے, فروٹ کھائیں گے, سیب کھائیں گے, انار کھائیں گے, سبزیاں ہوگی, نہر ہوگی, دودھ ہوگی, شہد ہوگی, یہ دودھ, یہ میوے, یہ نہیں ہوگی وہاں پر, یہ باڈی ہی نہیں ہوگی ہماری. جب یہ باڈی ہی نہیں ہے تو اس طرح کے میوے کہاں ملیں گے. ہمیں سمجھانے کے لیے خدا نے بتایا کہ دیکھو جس طرح بچوں کا ہم کھلونا دیتے ہیں, اس طرح ہمیں کھلونے دے رہے ہیں خدا نے, تاکہ سمجھ لو کہ اس سے بہت بہتر چیزیں, اگر تم اس کو بہت اچھا سمجھتے ہو تو بس اس سے بہت اچھی چیزیں وہاں پر ملنے والی ہیں. ایک ہوتا ہے عقل, اس کو ہم پوزیس کرتے ہیں, اس کو آکیوپائی کرتے ہیں, اور وہ بہت ہی میچورڈ باڈی ہوتی ہے, وہ ہمیشہ ہمارے ساتھ رہتی ہے, بس وہ ایزی ٹو موو, جنت میں یہاں سے وہاں چلے جاتے ہیں, آنکھ بند کیا جوارے ائمہ میں پہنچ گئے, آنکھ کھولا دیکھا کسی جس امام سے ہم چاہتے ہیں ملاقات کریں, ملاقات ہو گئی اگر اس کی اہلیت رکھتے ہوں. تو بہرحال یہ انسان ہے, مگر یہ انسان کی اہمیت کس چیز سے, بدن سے ہے. اگر بدن سے ہے تو میں نے بتایا بدن کا کیا ہے, کیا حشر ہے, مر گیا تو انسان اس کی بدبو سے کہتا ہے جلدی دفن کرو, جلدی دفن کرو, حکم بھی ہے, مستحب ہے کہ مردے کو جلدی دفن کر دیں, ورنہ پھر اس کی بیماری دوسروں کو منتقل نہ ہو, دوسرے انفیکٹڈ نہ ہو. یعنی اتنا انسان بے بس ہوتا ہے, تو باڈی کی کوئی اہمیت نہیں ہے. تو اصولاً انبیاء جو آتے ہیں بالخصوص خاتم النبیین, انسانیت کو پروموٹ کرنے کے لیے, وہ اس تو لے اتمم مکارم الاخلاق, میں مبعوث اس لیے نہیں کیا کہ تمہاری تن پروری کروں, میں اس لیے مبعوث کیا کہ تمہاری انسانیت کو کمال تک پہنچاؤں, تمہارے اخلاق کو بالا کروں, اونچا کروں, اپنے سٹینڈرڈ کو اونچا کروں. یعنی میں تمہاری خاطر وہاں سے اتر کر نیچے آ گیا, تم ذرا سا اوپر اٹھو. یہ ہے پیغمبر کی آواز, کہ میں اتنی بلندی سے اتر سکتا ہوں تو تم ذرا سا اوپر اٹھ سکتے ہو. تو ذرا سے جو اوپر اٹھ گئے, السلمان و منا اہل البیت بن گئے, اپنے آپ کو تھوڑا سا اوپر کیا, السلمان و منا اہل البیت. امام کی چیز نہیں ہے, یہ خود ایک سبق ہے ہمارے لیے, یہ پوزیبل ہے. یعنی سلمان کو منا اہل البیت کا ٹائٹل دینا, یہ اس بات کی دلیل ہے کہ یہ کمالات منحصر اہل بیت سے نہیں ہے, اہل بیت کے قریب ہم بھی چاہیں تو جا سکتے ہیں, ہم بھی چاہیں تو سلمان یا سلمان کے غلام بن سکتے ہیں. در दरवाजा खुला हुआ है, अपॉर्चुनिटीज ओपन है, तो हमारी कोशिश बस हिम्मत को बुलंद करना है। हम लोग इतना पस्त हिम्मत हो जाते हैं कि भाई हम सलमान बन सकते हैं, नहीं सलमान नहीं तो कम से कम सलमान की धूल तो बन सकते हैं, मिर्दार नहीं तो मिर्दार के करीब तो जा सकते हैं, अबूजर नहीं तो अबूजर की आवाज को तो बुलंद कर सकते हैं। ये हिम्मत होनी चाहिए कि टारगेट। एक मरतबा एक शागिर्द गया उस्ताद के पास और उस्ताद ने पूछा, बेटा बताओ क्या बनना चाहते हो? उस शागिर्द ने कहा, मैं आप जैसा बनना चाहता हूं। तो उस्ताद ने कहा, तुम हरगिज नहीं बनोगे। तो क्यों? कि मैं इमाम जाफर सादिक बनना चाहता था, ये बन गया। हिम्मत हिम्मत भाई, इमाम की तरह बनने की कोशिश कर रहा था, बस ये हाल मेरा हुआ। तुम मुझ जैसा बनना चाहोगे तो कुछ नहीं बनोगे। हिम्मत बुलंद, दार के पास हिम्मती बुलंद, मर्दान रोजगार बेजाई रसीदान। जो भी बड़े बड़े एक जगह पर पहुंचे हैं वो हिम्मत से, अपनी हिम्मत से। हिम्मत बुलंद हो तो बहुत कुछ हो सकता है। करबला वालों का कमाल ही यही है कि उनकी हिम्मत बहुत बुलंद थी, इतनी बुलंद थी कि वो एक लम्हों में, एक दिन में या आधे दिन में कहां से कहां पहुंच गए, बस हिम्मत का नतीजा है, इसके अलावा कुछ नहीं है। तो हर साल जो मुहर्रम आता है, हर साल जो अपॉर्चुनिटीज हमें मिलती है, हर साल जो मजलिसें होती है, इसी हिम्मत को बुलंद करने के लिए कि देखो तुम भी करबला के शौक। हम तो ज्यारत यही पढ़ते हैं ना, अरे काश मैं करबला में होता तो मैं भी फौजे अजीम शहादत पर फायज हो जाता। यानी अरे काश का दरवाजा अभी भी खुला है, आज भी हम करबला वालों की सीरत पर चल के करबला वालों का दर्जा पा सकते हैं, करबला वालों के करीब जा सकते हैं। तो इतना बड़ा दर्जा हमें मिल रहा है इसी मुहर्रम सफर से, तो इससे बढ़कर नेमत और क्या है? तो मैंने अर्ज किया कि हमारे पास ट्रेजर्स मौजूद हैं, पानी में है, पानी की कदर हम नहीं कर रहे हैं, पानी में रहते हुए पानी की कदर नहीं कर रहे हैं। तो अजीजो, इंसानियत को प्रमोट करने के लिए पैगंबर इस्लाम आए, यही सीरत थी कि मानवियत को बढ़ाए, मानवियत को बढ़ाए। रिवायतों में मिलता है कि पैगंबर इस्लाम की खिदमत में आलम अरवाह में जिब्राइल अमीन तशरीफ लाए और अर्ज की, या रसूल अल्लाह, अल्लाह चाहता है कि आप डिसाइड करें, आपको बादशाह चाहिए या नबूवत चाहिए। भाई बहुत बड़ा सवाल है। आलम अरवाह में पैगंबर की खिदमत में जिब्राइल अमीन आते हैं और पूछते हैं, या रसूल अल्लाह, आपको बादशाह चाहिए या नबूवत चाहिए? बादशाहत और नबूवत में यही फर्क है। बादशाहत यानी आसाइशें दुनिया में मिलेंगी, आसाइशें दुनिया में मिलेंगी। नबूवत यानी आसाइशें बिल्कुल नहीं मिलेंगी, तकलीफ ही तकलीफ, जहमत ही जहमत, मगर आखिरत में मर्तबा बहुत बुलंद होगा। यही फर्क है बादशाहत और नबूवत में। और बादशाहत नबूवत भी हो, देखिए जितना हम दुनिया से दूर होते हैं उतनी आखिरत नजदीक होती है। मैं दो मिसालें लूंगा, मुझे बहुत डर लगता है, मैं घड़ी देखता हूं, कल थोड़ा सा 10-15 मिनट एक्सेस हो गया था और मुझे खुद इस बात का अफसोस है कि आपके टाइम की मैं कदर नहीं की। बहरहाल अल्लाह मुझे माफ करे, आप लोग भी इंशाल्लाह माफ करेंगे। मैं कोशिश करूंगा कि वक्त पर आज खत्म करूं, बात अगर अधूरी रह गई तो इंशाल्लाह फिर कल उसको आगे बढ़ाया जाएगा। मगर क्या करूं, बात में बात निकलती है और है ऐसी बातें जब निकल जाती हैं वो रुक जाए। कि पैगंबर इस्लाम से पूछा जा रहा था कि मानवियत क्या होती है, रूहानियत क्या होती है और मादियत क्या होती है, इसका मुआजना ही नहीं हो सकता। एक शख्स है जो आरिफ था, बहुत आरिफ, नमाज शब का पाबंद, एक मरतबा नमाज शब खजा हो गई, नमाज से एक मरतबा खजा हो गई, दिन भर परेशान, गिड़गिड़ा रहा है, रो रहा है, आखिर मैंने क्या किया जिस जुर्म के वजह से मेरी नमाज सब खजा हो गई। अल्लाह अकबर, हम लोग नमाज सुबह भी खजा करते, कभी सोचते भी नहीं है क्यों भी, और अफा ऐसे हैं जो नमाज सब खजा होने पर सोचते हैं कि क्या हुआ, इसलिए कि अगर कोई नेकी से हम बाज रह गए, अंजाम नहीं दे सके, तो मालूम है कुछ ना कुछ हमसे सरजद हुआ है जिसकी वजह से हम नेकी अंजाम नहीं दे पा रहे हैं। इसीलिए कहा गया इज्तिनाबुस सय्यिआत औला मिन इर्तिकाबिल हसनात, यानी गुनाहों से बचना नेकियों के अंजाम देने से बेहतर है। गुनाहों से परहेज करें, नेकियां खुद बहुत आपके सामने आ जाएंगी, खुद बहुत खुदा काम ले लेगा आपसे। तो परेशान था, एक गुनुदगी का आलम होता है जो ना ख्वाब और ना बेदारी। गुनुदगी के आलम में एक आवाज आई, कहा रात को, बहुत तो चाहता हूं, रात को आधे की आधी रोटी से आपका काम चलता था तो आधी रोटी खाए क्यों? मैं क्या अर्ज कर रहा हूँ, आधे की आधी रोटी से आपका काम चलता था तो आधी रोटी खाए क्यों? यानी दुनिया से आप दूरी इख्तियार करते तो दीन मिलता। मैं नहीं कह रहा हूं कि आप लोग इस पर अमल करें, इसलिए हर हर आदमी का स्टेटस अलग होता है। मैं ये बताना चाह रहा हूं कि अहले बैत, हम बाज रिवायतों में देखते हैं कि अहले बैत दुनिया से दूरी इख्तियार करते हैं, फकीराना जिंदगी। मौलाए कायनात फकीर नहीं थे, नऊज़ बिल्लाह। मौलाए कायनात मल्टी बिलियनर थे अपने जमाने के। कैसे, कोई दलील है? मल्टी बिलियनर थे अपने जमाने के। मैं एक छोटी मिसाल देता हूं, मौलाए कायनात ने कई कुएं खोदे अपने हाथों से, कई बागान तैयार किए हैं अपने हाथों से। एक कुआं और एक बाग की मिसाल, 18,000 खजूर के दरख्त और पूरे दरख्त लहलहाते हुए। आप पता नहीं यहां पर कौन से दरख्त, खजूर के दरख्त या नारियल के दरख्त, पाकिस्तान इंडिया में तो नारियल के दरख्त होते हैं, ठीक है, उसको इक्विवेलेंट रखे, उसकी कीमत क्या होती है? मैंने पूछा तो बता रहे थे इंडियन गवर्नमेंट के एतबार से एक नारियल का दरख्त तकरीबन 25,000 रुपए आज के। 18,000 खजूर के दरख्त, इक्वल तस्वीर करें, 18,000 खजूर के दरख्त मल्टीप्लाई कीजिए 25,000 रुपए, $500 कितने हो गए? वो एक प्रॉपर्टी है, मौला की एक प्रॉपर्टी, पूरी प्रॉपर्टीज नहीं है। फर्क बस इतना है मौला और दूसरों में कि मौला के पास जितनी भी दौलत आती मौला कुर्बान कर देते, ईसार कर देते, दे देते, बख्श देते, अपने लिए नहीं रखते, अपने लिए वही जौ की रोटी। यही तो फर्क है, मौला फकीर नहीं थे नऊज़ बिल्लाह, मौला यानी ये मुतलक थे, मगर मौला ने अपने लिए मसरफ नहीं किया। एक सवाल पैदा होता है, भाई आपके पास है हलाल, 100% हलाल, और इतना हलाल कि उसकी बरकत का अंदाजा ही नहीं, जिसको थोड़ा मिल गया वो बहुत मालदार बन गया, थोड़ा मिल गया जिसको वो बहुत बड़ा मालदार बन गया, तो उसके हलाल और उसके बाकी सारे रिस्क होने में कोई शुबा नहीं है, फिर क्यों मसरफ नहीं करते? यही तो फर्क है। एक रिवायत है जिसमें मैं आपको डराना नहीं चाहता, रिवायत यह है कि अगर खुदा किसी को इंसल्ट करना चाहता है तो रंगीन सुफरा उसके सामने बिछा देता है। बहुत संगीन है ना, अगर खुदा किसी को इंसल्ट करना चाहता है तो रंगीन सुफरा उसके सामने बिछा, रंगीन दस्तरखान बिछा देता है। बस एक रिवायत, पैगंबर इस्लाम अपनी बेटी जनाबे फातिमा जहरा सलामुल्लाह खिदमत में पहुंचते हैं, सलाम करते, बहरहाल अंदाज मालूम है, अस्सलाम अलैकुम या अहले बैत नबुव्वा, बगैर सलाम के पैगंबर अंदर दाखिल होते ही नहीं थे। दुनिया वालों को बताना था ये दर मामूली दर नहीं है, फरिश्ते भी आते हैं तो इजाजत लेकर आते हैं, नबी भी जाता है तो सलाम करता हुआ जाता है। पहुंचे और जनाब फातिमा के चेहरे को देखा, जर्द है, काम घर का काम करते हुए थकी हुई है। पैगंबर इस्लाम ने कहा, बेटी अभी जिब्राइल मेरे पास है, अल्लाह का सलाम सुना रहे हैं और पैगाम लेकर आए हैं कि खुदा फरमा रहा है कि खुदावंद मुताल के खजानों के तमाम दरवाजे तुम्हारे लिए खुल गए हैं, अब खुदा से मांगो जो मांगना चाहती हो। खुदा की कसम, हम और आप होते अल्लाह का पैगाम जिब्राइल पास में, एक नबी अशरफुल अंबिया पैगाम सुना रहा है बेटी, बेटी के नाम का, बेटी खुदा कह रहा है कि तमाम तर खजाने के दरवाजे, खजानों के दरवाजे खुल चुके हैं, बेटी मांगो जो मांगना चाहती हो। रिवायतों मिलता है कि फातिमा जहरा सर उठाती है और फरमाती है, बाबा मुझे इस दुनिया से कुछ नहीं चाहिए, मुझे इस दुनिया से कुछ नहीं चाहिए, हाँ आखिरत में मेरे शियों की शफाअत चाहती हूं। एक ही चीज अल्लाह से मांगती हूं, वो ये है कि मुझे इस दुनिया से कुछ नहीं चाहिए, न घर चाहिए, न गुलाम चाहिए, न कनीज चाहिए, न घोड़े चाहिए, न पैसा चाहिए, न वेल्थ, कुछ नहीं चाहिए दुनिया से, बस आखिरत में मेरे शियों की शफाअत मांगती हूं कि मुझे इतना हक दे दे खुदा कि मैं अपने शियों को शफाअत कर सकूं। अल्लाह अकबर, देखिए पूरे दरवाजे खजाने की, खुदा ने उतार के खजानों के दरवाजे खुल चुके हैं, खुदा पूरी अपॉर्चुनिटी दे रहा है, फातिमा मांगती है तो एक ही चीज मांगती है, वो है शफाअत, तो देखिए उसके बदले में हम क्या कर सकते हैं। अय फातिमा, अय फातिमा, न रोइए, हम जान खोते हैं, شیعہ تمہارے لال کے ماتم میں روتے ہیں. فاطمہ نے بڑا احسان کیا. پیغمبر اسلام نے انسانیت کو بلند کیا, مانویت کو اپنے عمل کے ذریعے سے, اہل بیت نے اپنے عمل کے ذریعے سے بتا دیا کہ دیکھو سب کچھ مادیت نہیں ہے, سب کچھ دنیا نہیں ہے, مانویت ہی کوئی چیز ہے, روحانیت ہی کوئی چیز ہے, آخرت ہی کوئی چیز ہے. جو آخرت کی سوچ رکھتا ہے وہ دنیا کی طرف لپکتا نہیں ہے, دنیا کو اچھی نگاہوں سے نہیں دیکھتا, دنیا کو استعمال کرتا ہے بے قدر ضرورت, جتنا کم ہو سکے اتنا دنیا سے استعمال کرتا ہے تاکہ آخرت میں اس کا مرتبہ بلند ہو. ایسی انسانیت کو سمجھانے کے لیے پیغمبر اسلام مبعوث ہوئے تھے. حسین نے بھی اپنا کارنامہ کربلا میں ایسے بتایا کہ دیکھو میں سیرت اب اور سیرت جل کو ایسا اجاگر کروں گا کہ دنیا میں انسانیت کا چہرہ جو مسخ ہو چکا ہے, جو نقاب پڑ چکا ہے انسانیت کے چہرے پر, اس نقاب کو ہٹا کے بتاؤں گا کہ دیکھو انسان کون ہے اور حیوان کون ہے. عزیزو کربلا میں امام حسین علیہ السلام نے کئی اسلحوں کا استعمال کیا دنیا والوں کو ثابت کرنے کے لیے. کربلا کی جنگ اگر نظامی اعتبار سے, ملٹری کے اعتبار سے جنگ ہوتی تو جناب عباس کو لے جاتے, زینب کو نہ لے جاتے. اگر کربلا کی جنگ ملٹری اعتبار سے جیتنا ہوتی تو علی اکبر کو لے جاتے مگر علی اصغر کو نہ لے جاتے. جیتنے والی جنگ میں عورتوں اور بچوں کا کام نہیں ہوتا, یہ عورتوں اور بچوں کو لے جانا بتا رہا ہے کہ حسین ملٹری اعتبار سے, نظامی اعتبار سے جنگ جیتنا نہیں چاہتے, انسانیت کے اعتبار سے جنگ کو جیتنا چاہتے ہیں. دنیا والوں کو بتانا چاہتے ہیں کہ دیکھو انسانیت کے اقدار کیا ہوتے ہیں, انسانیت کسے کہتے ہیں, پیغمبر کی سیرت کسے کہتے ہیں, پیغمبر مبعوث کس لیے ہوئے ہیں. نقاب پڑا ہوا ہے چہرے پر, خلیفۃ المسلمین کا نام لیا جا رہا ہے, اسلام کا نام لیا جا رہا ہے, نمازیں ہو رہی ہیں, اذانیں ہو رہی ہیں, روزے رکھ رہے ہیں, قرآنوں کی تلاوت ہو رہی ہے, مگر پشت سے خنجر بھونکا جا رہا ہے اسلام کی کمر پر, اسلام کے پیٹ پر, اسلام کی جان پر حملہ ہو رہا ہے. حسین ہے جو بتانا چاہتے ہیں کہ دیکھو اسلام ہے کیا چیز, قرآن ہے کیا چیز. ان کے چہروں پر نقاب جو پڑا ہوا ہے اس نقاب کو نہ ہٹا دوں تو میں حسین نہیں ہوں. تو عزاداروں حسین نے دو ایسے اسلحوں کا استعمال کیا کہ رہتی دنیا تک قیام قیامت تک ثابت کر دیا کہ دیکھو میں حسین اپنے جنگ کی سیرت کو کس طرح اجاگر کروں. سب سے پہلے اپنے کڑیل جوان علی اکبر کو پیش کیا. علی اکبر کون ہے؟ علی اکبر ہم شبیہ پیغمبر. جیسے امام حسین نے اپنے بیٹے کو رخصت کیا, یہ نہیں کہا کہ میرے بیٹے کو بھیج رہا ہوں, یہ فرمایا کہ پروردگارا تو گواہ رہنا میں ایسے کو میدان کے حوالے کر رہا ہوں جو اشبہ الناس رسول اللہ خلقا و خلقا و منطقا, اخلاق کے اعتبار سے, گفتار کے اعتبار سے اور صورت کے اعتبار سے وہ رسول سے سب سے زیادہ شبیہ ہے. آج جو ہندوستان میں کشمیر میں ایک حضرت بل درگاہ ہے وہاں پر لوگ جاتے ہیں, زیارت کرتے ہیں, منتیں مانگتے ہیں, بہت محترم جگہ ہے. کہا جاتا ہے کہ وہاں پر رسول کا ایک بال ملا ہے جو رسول سے منتسب ہے, اس کو ایک شرائن بنایا گیا ہے, ایک بڑی عمارت بنائی گئی ہے, لوگ زیارت گاہ بنائی گئی ہے, لوگ جاتے ہیں زیارت کرتے ہیں, منتیں مانگتے ہیں. ایک بال 1400 سال بعد رسول خدا کا ایک بال, پتا نہیں وہ بال ہے رسول خدا کا نہیں, منتسب ہے, نسبت دی گئی ہے, اتنا احترام ہے. اب کربلا میں کون جا رہا ہے؟ رسول کا نواسے کا بیٹا اور ہو بہو رسول, شکل میں, صورت میں, سیرت میں اور گفتار میں. اب دیکھیے حسین کیا ثابت کرنا چاہتے ہیں. حسین یہ بتانا چاہتے ہیں کہ دیکھو اگر ہمارا دشمن مسلمان ہوتا تو کم سے کم علی اکبر پر وار نہ کرتا, کم سے کم علی اکبر کے سینے پر پرچی کا پھل نہ لگاتا. روایتوں میں ہے کہ جب علی اکبر گھوڑے پر سنبھل نہ سکے, گھوڑا اپنی رفتار سے دشمن کے فوج میں داخل ہو گیا, ہر ایک تلوار کو اٹھاتا, ایک وار علی اکبر پکڑتا, پکڑتا ہوں ایربا نیربا, ٹکڑے ٹکڑے کر دیا علی اکبر کو. تو حسین نے پہنچن وا دیا دنیا والوں کو, دیکھو اگر ہمارا دشمن مسلمان ہوتا تو کم سے کم شکل پیغمبر کو دیکھ کر, شبیہ پیغمبر کو دیکھ کر. آج ہم لوگ شبیہ اٹھاتے ہیں نا, کربلا کی شبیہ اٹھاتے ہیں, شبیہ کا کتنا احترام کرتے ہیں, کہ یہ شبیہ یہ بنائی گئی شبیہ نہیں ہے, یہ جیتی جاگتی پیغمبر کی تصویر ہے جو کربلا میں آ رہی ہے. حسین جیتی جاگتی پیغمبر کی تصویر کو حوالے کر کے بتا دیا کہ ہمارا دشمن مسلمان ہرگز نہیں ہو سکتا. اور آخری ویپن جو پیغمبر نے استعمال, جناب حسین نے استعمال کیا ہے, وہ یہ کہ دنیا میں اگر حسین دین کے اعتبار سے معصوم ہے تو علی اصغر دنیا کے اعتبار سے بھی معصوم ہے. علی اصغر دنیا کے اعتبار سے بھی معصوم ہے. ہر بچے کو دنیا معصوم کے نام سے بلاتی ہے. کوئی کسی بھی مذہب کا ماننے والا ہو بچوں کو معصوم ہی کہہ کے بلاتا ہے. اب حسین اس اسلحے کو پیش کر کے بتانا چاہتے ہیں کہ دیکھو اگر ہمارا دشمن انسان ہوتا تو کم سے کم اس بچے پر رحم کرتا. اگر انسانیت ان کے دل میں ہوتی تو دین سے شعبہ سے اس بچے کا استقبال نہ کیا جاتا, اس بچے کی خشک زبان پر رحم کیا جاتا, خشک ہونٹوں پر رحم کیا جاتا. اللہ اکبر, مجھے پورے مسائل نہیں پڑھنا علی اصغر کے, انشاءاللہ پھر کبھی علی اصغر کی تفصیلی مسائل پڑھوں گا, مگر بس اتنا کہنا ہے کہ روایتوں میں ملتا ہے کہ جب جناب ابراہیم جناب اسماعیل کو قربانی کے لیے لے جا رہے تھے, جناب حاجرہ پوچھنے لگی کہ میرے بیٹے کو کہاں لے جا رہے ہو, جناب ابراہیم نے جھوٹ نہیں بتایا اس لیے کہ وہ پیغمبر تھے. انہوں نے بتایا کہ میں اپنے دوست کے ہاں لے جا رہا ہوں, اس لیے کہ وہ خلیل خدا تھے, اپنے دوست کے ہاں لے جا رہا ہوں. بس وہ تھم گئی. پھر پوچھا رسی دو اور چھری دو. جب چھری اور رسی کی بات آئی تو حاجرہ کے دل میں بے چینی طاری ہو گئی. اے چھری اور رسی لے کر کہاں جا رہے ہو؟ تو جناب ابراہیم نے بتایا, اے حاجرہ شاید قربانی دینے کا موقع ملے, شاید قربانی دینا پڑے. تو پھر بھی حاجرہ کو تسلی ہوئی کہ کوئی میرے بچے پر آ جانے والی نہیں ہے, میرا بچہ سالم ہے. ایک مرتبہ تڑپ رہی تھی, دل میں کچھ کہہ رہی تھی مگر سالم تھا, کچھ ہو نہیں رہا تھا. جب وہ واپس آئے, بچے کو دیکھ لیا, قربانی کو دیکھ لیا, حاجرہ خوش ہوئی. مگر روایتوں میں ملتا ہے کہ کئی دن کے بعد جب حاجرہ کی نظر جناب اسماعیل کے گلو پر پڑی, گلو پر چھری کا نشان تھا, جناب ابراہیم سے پوچھا, آقا یہ نشان کس بات کا ہے؟ جناب ابراہیم نے کہا چھپانے کا کیا فائدہ ہے, پوری تفصیل بتائی جناب ابراہیم نے. جناب حاجرہ نے بس اتنی تفصیل تو سننا تھا, بیمار ہو گئی اور اسی بیماری کے عالم میں رخصت ہو گئی. میں کہوں گا جناب حاجرہ, جناب اسماعیل کے گلے پر صرف چھری کا نشان دیکھا تھا کیا آپ بیمار ہو گئی؟ ذرا نماز سے پوچھئے کہ اپنے بچے کو تیر سے شوبہ سے دیکھ رہی ہے تو اس کے دل میں کیا گزری ہوگی؟ حسین اس نزاکت تو جانتے تھے تو کبھی آگے بڑھتے. انا للہ وانا الیہ راجعون, کبھی پیچھے اللہ لعنت اللہ علی القوم الظالمین.